آیت 68 میں اللہ تعالیٰ کے ساتھ ایک خاص شرک کہ اللہ کی اولاد بناتے ہیں، قال اتخذ اللہ ولدا، انہوں نے کہا کہ اللہ نے اولاد اختیار کی ہے، حالانکہ سبحانہ، وہ پاک ایسی باتوں سے، کس بات سے؟ کہ اس کے بچے بچیاں، کیونکہ ہو الغنیش، وہ بے نیاز ہے، اللہ کی شان اس سے بہت بلند ہے کہ اس کو اولاد کی حاجت ہو. یہاں دیکھیے غنی کا لفظ بہت اہم ہے. اولاد کی تمنا انسان کیوں کرتا ہے؟ کہ اولاد اس کا سہارا بنے، مرنے کے بعد اس کے ذریعے دنیا میں اس کا نام باقی رہے، بڑھاپے میں اس کی تنہائیوں کا ساتھی ہو. یہ سب کچھ ہے نا، ہم ان کی خوشیاں دیکھیں، ہم مصروف رہیں. اول تو یہ ساری چیزیں قسمت سے ملتی ہیں آج بھی، اولاد ہونے کے باوجود بھی کوئی ضروری نہیں کہ بڑھاپے میں اولاد پاس ہی ہو. لیکن بہرحال یہ سب اگر انسان کی فطرت کی چیزیں مانگ لی جائیں تو اللہ ان تمام چیزوں سے الغنی ہے. نہ اس کو سہارے کی ضرورت ہے، نہ اس کو موت ہے، نہ اس کے کام رکے ہوئے ہیں، نہ اس کو وارثوں کی ضرورت ہے. وہ ہمیشہ تھا، ہمیشہ رہے گا، ہر حاجت سے غنی اور بے نیاز ہے. لہو ما فی السماوات و ما فی الارض، کیونکہ اسی کا ہے جو کچھ آسمانوں میں ہے اور زمین میں. بار بار تکرار ہے، اپنے دل کو اللہ کی بڑائی میں رنگ لو، اللہ کی بڑائی تمہارے دل میں آ جائے گی، لوگ چھوٹے ہوتے جائیں گے. آپ فیل کر کے دیکھیں گے کہ جب اللہ کو آپ بڑا کرتے جاتے ہیں نا، تو دوسری چیزوں کی جگہ نہیں رہتی. اگر آپ کمپیوٹر یوز کرنے کے یوز ٹو ہیں تو آپ دیکھیے کہ بعض دفعہ آپ کے کمپیوٹر پہ دو تین ونڈوز کھلی ہوتی ہیں نا، آپ کی ای میل بھی چیک کرنے کے لیے آپ نے کھولی ہوئی ہے، پیل ڈاک کھولا ہوا ہے، ہو سکتا ہے ساتھ مصحف کھولا ہو. اب آپ اگر ان کو سیٹ کر لیں کہ ایک خاص سیٹ پہ رکھیں تو آپ کو تینوں ونڈوز دکھتی ہیں، لیکن جو ہی آپ ایک ونڈو بڑی کریں گے نا تو دوسری اس کے پیچھے چھپ جائے گی، اور اگر آپ فل بٹن دبا دیں تو پوری اسکرین پہ بس ایک ہی ونڈو رہتی ہے، چاہے آپ ابھی بھی پیل ٹاک کے پورے روم کو کھول کے دیکھ لیں. ایسے ہی ہوگا نا، بس اسی طرح سوچیں. بندہ مومن کا دل کمپیوٹر کی اسکرین ہے. جتنا اللہ کی ذات کو آپ بڑا کرتے جائیں گے، ایک ہوتا ہے زوم ان، ایک ہوتا ہے زوم آؤٹ. اللہ کی ذات کو زوم آؤٹ کرو اور دنیا کو زوم ان کر دو، وہ خود ہی ہوتی جائے گی. ادھر اس ٹیبل پہ میں چیزیں بڑھاتی جاؤں گی نا، قرآن اور چیزیں، ہوتے ہوتے آپ دیکھیے کہ ادھر جگہ کم رہتی جائے گی، اور ہو سکتا ہے کہ یہ سارے پھول بھی آپ اٹھا لیں اور جو بھی ایکسٹرا چیز ہے وہ ہٹتی جاتی ہے. اور یہ کام قرآن بڑا خوبصورتی سے کرتا ہے. مجھے اور آپ کو اس میں کچھ کہنے کی ضرورت نہیں، اللہ کی بڑائی دل میں آتی جاتی ہے، دوسری چیزیں خود بخود نکلتی رہتی ہیں. اس لیے فرمایا اندکم من سلطان بہذا، نہیں ہے تمہارے پاس کوئی سند یعنی دلیل اس کے لیے، یہ جو تم شرک کرتے ہو کہ اللہ کی اولادیں ہیں. اتقولون علی اللہ ما لا تعلمون، کیا تم اللہ کی طرف منسوب کرتے ہو وہ باتیں جو کہ اس کو خود نہیں پتا یا جو تم کو بھی نہیں پتا؟ یعنی بے سند کی باتیں اللہ پہ کرتے ہو کہ اس کے بیٹے ہیں، اس کی بیٹیاں ہیں، اور اس اولیاء کرام کے اللہ سے تعلقات ہیں، اور اللہ کے کاموں میں یہ نعوذ باللہ مددگار ہیں. تم بے سند کی باتیں کرتے ہو. یہاں آپ دیکھیے کہ لا تعلمون علم کی بات ہوئی ہے. عالم کون ہوتا ہے؟ اگر آپ سے کوئی ایک لفظ میں پوچھے، جملے میں چلیے، عالم کون ہوتا ہے، کیا آپ سوچیں گے؟ جاننے والا، دین کا علم جاننے والا. سورہ فاطر میں ہم عالم کی تعریف بھی پڑھیں گے انشاءاللہ، کہ انما یخشى اللہ من عباده العلماء. لیکن یہاں صرف بس اپنی ذہن کی بات کیجیے. جی آپ بات کو، جس کو معرفت ہو. عالم وہ ہوتا ہے جس کو اپنے علم کی محدودیت کا احساس ہو. عالم کو اپنے علم کی محدودیت پتہ ہوتی ہے، جاہل کو کوئی نہیں پتہ ہوتی. جاہل خود کو عالم کہتا ہے، مجھے سب آتا جی، میں تو بہت جانتی ہوں، میں تو بہت پڑھی لکھی ہوں، مجھے تو یہ بھی بہت آتا ہے. لیکن عالم کو خود پتہ ہوتا ہے کہ مجھے کتنا آتا ہے. دوسرے اس کو عالم کہہ رہے ہوتے ہیں اور وہ خود دوسروں سے ٹیلی کر کے خود کو ایک ذرہ سمجھ رہا ہوتا ہے. تو علم کی وسعتوں کا یہاں ذکر ہے. حقیقت یہ ہے کہ جب علم والوں کے اندر اللہ کا احساس ہوتا ہے، اللہ کی محبت ہوتی ہے، تو ان کا علم نفع والا ہوتا ہے. لیکن جب اللہ کی جگہ نہ آ جائے تو گمراہ ہو جاتے ہیں، اور جب خدا کی جگہ خود ہی آنے لگے تو ایسا علم فائدہ نہیں دیتا. تو ایسی تمام چیزوں کو انسان سنتے وقت اپنے لیے ضرور دعا کرے کہ اللہ تو مجھے وہ علم دینا جو نفع پرستی والا ہے. اور آپ دیکھیں گے کہ جہاں بھی شرک ہوا اس کے پیچھے دو چیزیں ضرور ہیں، انا پرستی اور دنیا پرستی. آپ کہہ لیں کہ یہ دونوں بہنیں ہیں، کچھ لوگ انا کو پوج رہے ہیں اور کچھ دنیا کو پوج رہے ہیں، بدترین کمبینیشن ہے. اور جس بندے کے دل میں یہ دونوں ہوں، میں بہت بڑا ہوں اور دنیا سے بھی بہت پیار ہے، یقین کریں اللہ ہی اس کو پھر اس گمراہی سے نکالے تو نکالے، ورنہ بہت مشکل ہوتا ہے۔ اسی لیے اللہ سبحانہ تعالیٰ یہاں یہ بتا رہے ہیں کہ دیکھو یہ اللہ پر اتنی بڑی باتیں کیوں کر رہے ہیں، کیونکہ ان کو اپنی جہالت کا احساس نہیں، بہت علم والے بنتے ہیں۔ حالانکہ آیت 69، قل ان الذین یفترون علی اللہ الکذب لا یفلحون، اے نبی آپ کہہ دیجئے جو لوگ اللہ کی طرف جھوٹ باتیں منسوب کرتے ہیں وہ کبھی فلاح نہیں پائیں گے۔ جھوٹ بولتے ہیں، یہ اللہ کے اوپر جھوٹی باتیں کرتے ہیں۔ کیا باتیں ان کی اللہ پر جھوٹی؟ یہی جو پیچھے ذکر ہوا کہ فلاں کا اللہ پہ زور، فلاں کی بات ہے، یہ ہے وہ ہے، ان کو خود نہیں پتا کہ یہ کتنی غلط باتیں کرتے ہیں۔ آیت 70، متاعن فی الدنیا، دنیا میں ان کے لیے برتنے کی کچھ چیزیں ہیں بس چند دن کی، ثم الینا مرجعہم، پھر ہماری ہی طرف ان کا لوٹ کر آنا ہے۔ اللہ نے دنیا میں چند دن کے لیے کچھ چیزیں ان کو برتنے کے لیے دے دی تھیں، کیا ہوا؟ واپس تو ہماری طرف آنا ہے، آئیں گے تو ان کے ساتھ ہوگا کیا؟ ثم نذیقہم العذاب الشدید، پھر ہم انہیں مزہ چکھائیں گے بہت سخت عذاب کا۔ کیوں؟ اس لیے کہ بما کانوا یکفرون، اس کفر کی وجہ سے جو وہ کرتے رہے۔ ساری بات سے جو بات میں نے اپنے دل پر محسوس کی ہے کہ ہر شرک قبر پہ جا کے نہیں ہوتا، ہر بت مندر میں نہیں ہوتا، کچھ بت دل کے اندر چھپے ہوتے ہیں، کچھ خواہشات اپنے اندر ہوتی ہیں۔ جب انسان غلط کام کرتا ہے اور دنیا میں اس کو اس غلط کام کا کچھ اثر نہیں دکھتا تو وہ چوڑا ہونے لگتا ہے، پھر وہ اللہ کے اوپر بڑی بڑی باتیں کرتا ہے۔ آپ دیکھیے کہ اگر آج گناہوں کے اثرات دنیا میں دکھنے لگے، مثلا ایک شخص جھوٹ بولے اور ایک دم اس کے منہ سے اتنی زیادہ بدبو آئے کہ سب کو پتہ چل جائے تو کوئی جھوٹ بولے گا؟ حالانکہ حدیث میں آتا ہے کہ جب بندہ ایک جھوٹ بولتا ہے تو رحمت کا فرشتہ اس سے ایک میل دور چلا جاتا ہے۔ اب آپ سوچیے، آج کوئی صبح سو کے اٹھے تو اس سے سمیل آتی ہے، بچے رات کو دودھ پیتے ہیں اگر تو صبح اٹھ کے ان سے باس آتی ہے، سگریٹ کو پیتا ہے تو اس سے سمیل آتی ہے، کوئی گارلک کھا لیتا ہے، کوئی ایسی کچا مسالہ کھاتا ہے، سمیل آتی ہے نا، سب کو آتی ہے، ہمیں لوگوں کے جھوٹ کی سمیل کیوں نہیں آتی؟ یہ پوری آیتیں جھوٹ پہ تھیں، شرک جھوٹ کی بدترین قسم ہے۔ آپ جھوٹ بولیں اور منہ پہ چھالا پڑ جائے، آپ غیبت کرنے لگیں اور آپ کی زبان جو ہے وہ دانت کے ساتھ کٹ جائے، کوئی بولے گا؟ اللہ کہتا ہے آج دنیا میں اس مہلت سے فائدہ اٹھاؤ، لیکن لوگ نہیں اٹھاتے۔ اب اس کے بعد اس صورت میں دو رکوع ایسے ہیں جس میں نبیوں کی خبریں ہیں، انبیاء اور رسل۔ پیچھے آپ کو اس پہ فرق بتایا تھا کہ کچھ صورتوں میں ڈیٹیل ہے، کچھ میں نہیں۔ اس صورت کے آغاز میں تھوڑا سا ذکر ہوا تھا، اب یہاں حضرت نوح کا ذکر بہت مختصر، تقریباً 3-4 آیتوں میں آدھا رکوع بنتا ہے، اور بعد میں حضرت موسیٰ کا ذکر جو تھوڑی سی تفصیل ہے، تقریباً 1.5 رکوع میں آئے گا، اور درمیان میں صرف حوالے کے طور پر مختلف قوموں کے طرف رسولوں کو بھیجنے کا ذکر ہے، حالانکہ کسی رسول کا نام نہیں ہے۔ ہم حضرت نوح کو یہاں کس اینگل سے پڑھیں گے سمجھ لیجئے، سورت یونس مکی دور کی آخری سورت ہے، نبی صلی اللہ علیہ وسلم کو دعوت دیتے ہوئے 13 سال تقریباً گزر رہے ہیں، اور مکہ میں اللہ کے نبی کے ساتھ لوگوں نے کیا کیا؟ بس اس صورت میں حضرت نوح کی دعوت کا آخری دور پیش ہو رہا ہے۔ پیچھے ہم نے ڈیٹیل پڑھی، اور آگے بگلی سورہ ہود میں ان کی سب سے زیادہ تفصیل سے کہانی آئے گی، جیسے موسیٰ کی سیرت سورہ قصص میں آتی ہے تو حضرت نوح کی سیرت جو ہے وہ سورہ ہود میں آتی ہے، یا آگے جا کے ان کا میسیج سورہ نوح میں آئے گا۔ تو ہم پڑھ کے دیکھتے ہیں اس کا، میں تو ایک ہی ٹائٹل آپ کو دے سکتی ہوں، 71 سے 74 تک، مین آف استقامت۔ استقامت کے لیے کھڑا ہوا بندہ کون ہے؟ وہ نوح ہے، جس کو باہر کی مخالفتوں نے نہیں توڑا۔ کیوں؟ کیونکہ وہ اندر سے مضبوط تھا۔ کیسے؟ آئیے دیکھیے آیت 71، کوشش کریں گے سارا کچھ اکٹھا ہی پڑھ لیں اور اس پہ اکٹھی بھی بات ہو جائے۔ وَتْلُ عَلَيْهِمْ نَبَأَ نُوحٍ، اور ان کو سنائیے نوح کی خبر۔ تَلَا يَتْلُ تِلْوَن تِلَاوَتًا، پڑھ کر سنانا، پیچھے بات ہوئی کہانی کا سن کر ہی مزہ آتا ہے، تو نبی کو اللہ کرے آپ ان کو پڑھ کے سنائیں۔ کن کو سنائیں؟ عَلَيْهِمْ کون ہے؟ 13 سال سے آپ کو ستانے والے، اب ان کو کہانی سنائیں۔ کس کی؟ نبأ نوح، نوح کی، حضرت نوح کی کہانی ان مکہ والوں کو سنائیے کہ جو کل ان کی قوم نے کیا تم کر رہے ہو، اور جو ان کی قوم کے ساتھ ہوا کل تمہارے ساتھ ہوگا۔ तो सवाल बनता है कि क्यों सुनाए? इसलिए कि ये इबरत लें। क्या सुनाए? यहां से कहानी शुरू होती है। इस कौल अली कौमी ही, जब उन्होंने कहा अपनी कौम से, या कौमी, ए मेरी कौम। अंदाज देखिए, दर्द गुदास, इतना सता रही है कौम, लेकिन या कौमी फिर भी कहा। इनका न कबूरा अलैकुम मकामी, अगर तुम पर बड़ा भारी गुजर रहा है मेरा खड़ा होना, यानी मेरा तुम्हारे बीच में रहना, तुम्हारे पास खड़ा होना, तुम्हें बुरा लग रहा है, बोझल लग रहा है, तुम्हें बोरिंग लग रहा है, या तुम्हारे रंग में भंग डल रही है, व तस्कीरी व्यायात अल्लाह, और अल्लाह की आयतों के साथ नसीहत करना तुम्हें बुरा लग रहा है, मैं दावते हक देता हूँ तुम्हें हक अच्छा नहीं लगता, मेरी जिंदगी का मकसद दावत और तबलीग है वो तुम्हें अच्छी नहीं लगती, मैं तुम्हें नसीहत करता हूँ और नसीहत तुम्हें बड़ी बोझल लगती है, तुम मेरा मजाक उड़ाते हो, मुझ पर आवाज़ें कसते हो, तो फिर याद रखो मुझे तुम्हारी मुखालफत से कोई फ़र्क नहीं पड़ता, बल्कि फ़ालल्लाह ही तवक्कल तो बस मैंने तो अल्लाह पे तवक्कुल कर लिया, वजमे अमरकुम, बस तुम जमा कर लो अपने सारे ज़राए, व शुरकाअकुम, और अपने शरीकों को भी बुला लो। सोचिए ज़रा क्या भला का कॉन्फिडेंस है, तुम जमा हो जाओ सारे, तुम भी तुम्हारे शरीक भी मेरे अगेंस्ट यानी मेरे खिलाफ, सुम्मा ला यकुन अमरुकुम अलैकुम गुम्मा, फिर तुम पर तुम्हारा मामला किसी शुबे में ना रह जाए, गुम्मा गम से, गमाम पीछे पड़ चुके हैं, छुपा हुआ ढका हुआ, यानी को ढकी छुपी कोशिशें नहीं करो, ओपन चैलेंज मेरे खिलाफ हर मुमकिन कोशिश कर लो, सुम्मा दू इलैया, फिर जो फैसला मेरे बारे में करना है कर गुजरो, जो मेरे खिलाफ करना है कर लो, वला तुनज़िरूनी, और मुझे कुछ मोहलत ना दो। देखिए सोच से क्या लग रहा है, हजरत नूह का एतमाद, दिल का दुखा होना, कौम के रवैये की वजह से इस कदर दुखी थे कि जो करना है फिर अब कर लो, 950 साल तक अपनी कौम को समझाया, नसीहत की, रात दिन एक किया, सूरत नूह पढ़े तो आंखों में आंसू आ जाते हैं, यकीन करें कि इन्नी दाऊ तो हम लैलम व नहारा, ए अल्लाह मैंने तो इनको रात को भी पुकारा, दिन को भी पुकारा, कभी पुकार के कभी चुपके से, लेकिन इन्नी कुल्ला मा दाऊ तो हम, जब भी कभी मैंने इनको पुकारा ये नफरत और बुगज में और ही भाग गए। क्या नबियों के दिल के ऊपर गुजरेगा हम तो इसका अंदाजा भी नहीं कर सकते, कि मैंने तो इनके लिए रात दिन का आराम सुकून एक कर दिया, लेकिन ये कौम है कि डर से मस्त नहीं होती, तो जाओ फिर आज तुम अपने सारे वसाइल जमा करो, सब रिसोर्सेज जमा करो, सारा मीडिया बुला लो, सारी एनर्जी जमा कर लो, और जो मेरे खिलाफ कर सकते हो कर लो, लेकिन I-72 फाइन तवल्लई तुम, फिर अगर तुम इससे एराज करो यानी मेरा ये चैलेंज कबूल नहीं करते, फमा साल तुकुम मिन अजर, तो मैंने तुम लोगों से कभी कोई अजर तो नहीं मांगा, तुम ये बताओ कि मैंने तुमसे इतने साल की इस तबलीग के नतीजे में एक पैनी भी ली? देखिए दीन के काम में अजर कैसे मिलता है, क्या ये रुपए पैसों की सूरत में होता है? नहीं, मुख्तलिफ सूरतें हो सकती हैं, एक तो ऑफकोर्स मनी मांगना, कि नबियों ने जाके लोगों से फंडिंग नहीं की, अपनी जात के लिए कुछ नहीं मांगा, फिर दूसरी बात होती है ऑनर, इज्जत, ओहदा, कोई अच्छे कलेमात, कोई और बात, कुछ भी नहीं मांगा। और हकीकत पीछे भी हम पढ़ चुके हैं कि एक सच्चा दाई दीन लोगों से कुछ नहीं रिजर्व करता, रिजर्व तो वो करता है लेकिन वो उसका सवाल नहीं करता, वजह क्या है? क्योंकि इनर्जी इल्ला अल्लाह, मेरा अजर अल्लाह पे। ये जो हम बाज़ दफ़ा कोई अच्छा काम करके फिर लोगों पे रोब डालने शुरू हो जाते हैं ना, अच्छा मैं नहीं करूँगी, अच्छा मैं बस थक गई, अब आप ऐसे हैं तो मैं भी ऐसी नहीं, तौबा किया करें, कभी कोई ना अकड़े इस रस्ते में, अल्लाह को अकड़ नहीं पसंद, ये ऑनर है, ये गुलामी लोगों की नहीं होती अल्लाह की होती है। बज़ाहर आप देखिए कैसे लगता है कि बंदा ये काम लोगों के लिए कर रहा है, लेकिन सरासर उसका अपना फ़ायदा, बल्कि लोग उसको ये काम करने का मौका देकर उस पर एहसान करते हैं। आज आप ज़रा छोड़ के देखें इस काम को, आप देखेंगे कि कितनी तकलीफ़ें आपके ऊपर आएंगी, मतलब मेरे अल्हम्दुलिल्लाह इर्द गिर्द मैं ये कह सकती हूँ कि 24 आवर्स अंसारुल्लाह होते हैं, कभी टेक्सटिंग में, कभी मैसेजेस में, कभी कुछ, सुबह शाम रात दिन मैं देखती हूँ, तो अल्लाह का शुक्र है कि जिनमें जितनी आजजी होती है अल्लाह उनसे ज़्यादा काम करा रहा है, और किसी के दिल दिमाग पे ये कभी नहीं हुआ। कभी कभी यकीन करें कोई क्विक क्वेश्चन होता है, रातों को मीटिंग होती है ऐसे ही क्विक, भाई 5 मिनट का नोटिस है आप आ जाएं तो बात कर ले, एक ऑनर है कि बोझ है। तो हम कह आप तो सोने ही नहीं देते आपके तो का भैया, अब अगर आप इस वक्त आपसे ना पूछा अब आपकी रात है हम क्या करें, हमारा तो दिन है ना। तो याद रखिए कि ये काम जब आप एक ऑनर समझेंगे ना तो आप मुस्कुराएंगे, और अगर आप इसको बोझ समझेंगे तो आप झुंझलाएंगे, और झुंझलाने वालों से अल्लाह ये नेमत ले लेता है। इसलिए अल्लाह के नबियों की सूरत में हम सबको अपनी रिवाइवल की ज़रूरत है कि हम अल्लाह के दीन के काम करते वक्त क्या नीयत रखते हैं। फ़र्क क्या, कैसे पता चले ये भी समझ लीजिए। कल आप अल्लाह के दीन की खिदमत करते हैं, अल्लाह आपसे ले अपनी काम, कैसे पता चलता है कि कौन अपने लिए कर रहा है और कौन लोगों के लिए, तो इसको थोड़ा सा समझ लीजिए। देखिए एक बंदे का दीन का काम होता है अपने लिए, लिखिए देखिए मिसाल है, मैं अपने ऊपर लेती हूँ, अपने लिए मैं दीन का काम कर रही हूँ, मुझे इससे क्या मिलना, नंबर एक सवाब, जिसके लिए हम बहुत सारे लोग सोचते हैं कि हम सवाब के लिए ये काम करते हैं। फिर दूसरा मैं इसके ऊपर सोच सकती हूँ मुझे शोहरत मिले, तीसरा मैं सोच सकती हूँ मुझे मोहब्बत मिले, प्यार मिले, कोई दुनियावी फ़ायदा मिल जाए, किसी का तोहफा तहफ मिले। आप ये सब चीज़ें एक तरफ लिख लें, इन सब का एक नतीजा ज़रूर होगा कि मेरी आवाज़ में सख्ती आएगी, टोन बदलेगी, क्योंकि मैं अपने सवाब के लिए कर, आज यहाँ 100 की बजाय मैंने देखा 60 लोग हैं तो मुझे गुस्सा आएगा, ये तो मेरे कस्टमर ही कम हो गए, मुझे तो 100 का सवाब लेना था, आप तो यहाँ थोड़े से बैठे, तो मुझे फिर मेरी आवाज़ों में टोंट होगा, तंज होगी, डिस्कस करूंगी, आने वालों को नहीं देखूंगी, ना आने वालों की बातें कर करके आपका भी वक्त ज़ाया करके चली जाऊंगी। और मेरा नहीं ख्याल कि अल्लाह ताला झूठ से भी बुलाए कि पिछले जब भी से ये क्लास हुई कभी एक दफ़ा भी आप लोगों को ये यहाँ आके कहा हो कि चूंकि आज लोग थोड़े हैं तो चले आज छुट्टी कर लेते हैं, आज मेरा मूड ही नहीं तफसीर कराने का, इसलिए क्या दे तो लोग ही नहीं आए, कभी आपको ये आवाज़ सुनी अपने कानों से। बल्कि बाद जब ऐसा भी हुआ पिछली ज़िंदगी में, छोटी छोटी स्टेट्स होती थी अमेरिका में जब हम दावा ट्रिप पे जाते थे, अब एक स्टूडेंट है वहाँ, मिनेसोटा, आपने नाम भी नहीं सुना होगा, आपने ये कौन सा सोटा है, अभी जगह का नाम है हाँ, इसी तरह बिल्कुल ही एक स्टूडेंट वहाँ होती थी, ऑनलाइन के थ्रू चलती थी। अब हम ह्यूस्टन से निकल के जब शिकागो जाते हैं, कानों में इनके खबर पड़ती थी तो फिर इनके फ़ोन आते थे, उस्ताद ये रास्ते में आता है स्टेशन, थोड़ा सा बस आपको 1 घंटा इधर उधर करना पड़ेगा, अच्छा मेरी ख्वाहिश अभी इस शहर में भी हो, उस्ताद इधर तो कभी कोई आया ही नहीं, अच्छा भाई है कोई, हाँ मेरी अपनी 5, 10, 15, हम कई जगहों में रियली अमेरिका में 20-25 फैमिलीज होती हैं मुस्लिम्स की एक जगह में, स्टेट तो नहीं इलाकों में, खैर वो दर्स रखवाती थी, तो मैंने कभी ना नहीं की, ये वैसे अल्लाह ने काम जो लिया ये अल्लाह इसको सारी ज़िंदगी मरते दम तक रखे, मैंने कभी ना नहीं की, अगर हो जाए ना हो सके हालात की और बार, और ये कभी नहीं सोचा कि मैं अपने हस्बैंड से मिन्नत करूं कि सीधा जा रहे हैं तो 4 घंटे हैं, बीच में मिनेसोटा घूम जाते हैं तो 7 घंटे हो जाएगा, तो नहीं जाते क्या करना है 10-12 लोग, लिटरली मुझे आज भी मेरी आंखों के सामने वो हलके हैं, और हालांकि मुझे अब स्टूडेंट याद भी नहीं, वो कहीं सुन रहे होंगे लेकिन दिमाग पे इतनी और चीज़ें तार गई, 7 औरतें 5 औरतें 6 औरतें, कई शहरों में ऐसे ही होता था, और हमने उसके लिए बाज़बा 3-3 4-4 घंटे का रूट बदला होता था, और उनकी खुशी की इंतहा नहीं होती कि हमारे घर हमारे उस्ताद आए, और मेरे दिल में कभी 1 सेकंड का मलाल नहीं होता, और कई जगह बिल्कुल अपोजिट भी होता था, सोच के घर से वो कहती थी सदा मुझे शर्म आ रही है आपको बुलाते हुए, क्योंकि बस मैं एक्सपेक्ट कर सकती हूँ कि 7 दोस्तें आएंगी मेरी, मैं कोशिश करूंगी कि इस शहर के साथ एक और छोटा शहर है इसे सबर्ब्स है तो मैं उधर भी बुलाऊं, तो मैंने कहा ना कोई बात नहीं तुम हो ना मैं तुम्हें देख लूंगी नो प्रॉब्लम, मेरे कदम तो लग जाए इधर, और जब जाना तो 7 नहीं 20-25 लोग बैठे होने पता चलना, वो मेरी दोस्त अपने वो साथ वाले शहर से भी ले आई उसको, दूसरे लोगों से आ जाते थे, तो क्या फर्क पड़ता है, मेरे लिए एक अपॉर्चुनिटी है कि मुझे आपने मौका दिया, दैट्स इट, कोई आए ना आए आई डोंट माइंड, बल्कि अकेले में कभी ऐसे जब सुनाने लगी थी कि छोटे गैदरिंग्स होती थी तो मैं उनको कहती थी आज तो मुझे और भी मज़ा आ रहा है, बात अब बड़े बड़े मजमों में बात करने से वो मज़ा नहीं, वो दिल नहीं खुलता जो एक छोटे से सर्कल में बैठ के मज़ा आता है, एक अपनाइत का एहसास होता है, तो ये जो अजर होता है ना कि लोग बहुत ज़्यादा आ जाए मेरे पास, ये भी एक नेगेटिव बात है। जब आप ये सब कुछ अल्लाह के लिए करते हैं, मुझे अपना सवाब नहीं चाहिए मुझे अल्लाह की रज़ा चाहिए, तो मेरी नीयत भी मिलेगी, बाद अब 100 पड़ जाए मेरी नीयत ख़राब है मुझे क्या मिला, और बाज़ दफ़ा कोई एक बंदा ऐसा आ जाता है, यकीन करें इधर ऐसे बीज लगे हैं, ये जो इतना माशाल्लाह इधर उधर काम फैल गया ना उसमें हमारे वो स्टूडेंट्स बहुत बुनियादी किरदार अदा करते हैं आज भी, کہ ان جگہوں پہ ہمارے قدم بھی نہیں لگے ہوتے جہاں ہمارے اسٹوڈنٹس کی کوششوں سے کلاسز شروع ہو جاتی ہے. انڈیا کا نام میں کبھی نہیں بھولتی. میں نے آج تک پہلے گئی تھی جب کبھی پڑھا بھی نہیں تھا قرآن شروع, بالکل بچپن میں ابو کے ساتھ ہم لوگ ایک ٹرپ پہ گئے تھے. دیٹس اٹ. اس وقت اتنی سمجھ ہی نہیں تھی کہ شرک کیا ہوتا ہے اور کیا. اس کے باوجود مجھے وہ گلیوں میں ان کے دیپ جلتے اور وہ دیکھتے ہوئے نا گھبراہٹ ہوتی تھی کہ یہ کیا کر رہے ہیں. لیکن اب اتنی زیادہ ہماری سسٹرز اور جو کالز اور دعوت اور محبت کرنے والے ہمارے اس ملک میں, وجہ کا ہم نے نہیں دیکھا لیکن ہمارے اسٹاف کے کئی ایسے لوگ ہیں وہ اپنی فیملیز میں یہ بات کرتے ہیں. تو یاد رکھیے آپ کا کام صرف یہ کہ آپ دل سے اللہ کا کام کرنا شروع کر دیں, سب برکت اللہ ڈالے گا. حضرت نوح کی بات سے یہی تڑپ آپ کو مل رہی ہے کہ لوگوں مجھے تم سے کیا لینا ہے, میں تو اس پہ بڑا خوش ہوں کہ اللہ نے مجھے اپوائنٹ کیا ہے اور میں اس کام کو اللہ کے لیے کر رہا ہوں اور تم سے میں لوں بھی کیوں. پھر بھی نہیں مانتے تو فما سالتکم من اجرن, نہ مانو میں تم سے تعریف نہیں چاہتا, مجھے شاباش نہیں چاہیے. ہاں بس تمہیں ایک بات نہیں سمجھ آتی کہ پھر مجھے ملتا کیا. حضرت نوح کے دور میں بھی لوگوں کو نہیں سمجھ آتا تھا کہ آخر ان کو ملتا کیا ہے. دیکھیے دنیا دار ہے نا وہ دنیا کے پیمانوں سے تولتا ہے, دیندار دین کے پیمانوں سے تولتا ہے. اندر کھاتے دلوں میں وسوسے آتے ہیں ان کو اس کام سے ملتا کیا, ان کا موٹیو کیا, ان کا کام کیا, کیا ہے ذاتی مفاد. تو حضرت نوح اس کا جواب دیتے ہیں, ان اجری الا علی اللہ, یہ ملتا ہے, میرا اجر تو اللہ ہی کے ذمے ہے. وامرت ان اکون من المسلمین, اور میں اس کے فرما برداروں میں سے رہوں, مجھے اس کا حکم ملا ہوا ہے, یہ ہے اصل دولت. دیکھیے ایک چھوٹی سی مثال میں اکثر دیتی ہوں جس سے یہ بات بہت سمجھ آتی ہے. آپ کسی بھی گروسری سٹور پہ یہاں جائیں, کوئی بھی مثال لے لیجئے, ایسٹا پہ جاتے ہیں. ایسٹا میں کئی ورکرز ہوتے ہیں نا کام کر رہے ہیں, کوئی آئلس کو ٹھیک کر رہا ہے, کوئی صفائی کر رہا ہے, کوئی چیزیں ریفل کر رہا ہے. کبھی آپ میں جو ہم مطلب اپنا ایز اے کسٹمر جاتے ہیں, کیا کبھی کسی اس امپلائی نے وہاں کھڑے ہو کر ہم سے کہا کہ آپ پلیز میں ایک گھنٹے سے کام کر رہا ہوں, مجھے پے دے دیں؟ ہم سے مانگتا ہے کوئی؟ کوئی ویسے ہی مانگ لے, ذرا آئے ہیں تو کچھ ہاتھ گرم کر جائیں, نہیں کرتے نا. وہ کس سے لیتے ہیں؟ ایسڈا سے لیں گے, کیونکہ ان کا امپلائر کون ہے؟ ایسڈا. اب آپ اس کو لے لیجئے, ایسڈا ایک اسٹور ہے جہاں دنیا کا پروڈکٹ بکتا ہے. اب آپ اسی طرح کا ایک اسٹور لگا لیں اسلام کے نام پہ, وہاں روح کی غذا ہے. یہ جو دین کے کام کرنے والے نا, یہ وہاں کے امپلائیز ہیں چھوٹے چھوٹے, جو لوگ ہماری دعوت پہ یہ قرآن کی کلاسز اور درس و تدریس میں آتے ہیں, یہ کسٹمرز ہیں. تو دین والوں کو کسٹمر سے مانگنا چاہیے, یعنی مجھے آپ سے کچھ مانگنا چاہیے؟ ان اجری الا علی اللہ, میں نے لینا ہے تو میں اللہ سے لوں گی, میں آپ سے کیوں لوں؟ کیونکہ ان اجری الا علی اللہ. تو یہ بات جس کو سمجھ آ جاتی نا, پھر اس کی دعوت میں تانے تشنی ختم. اس کو پتا ہے, آج ایک مثال ایسڈا کی, پھر مثال لیں کہ ایک کسٹمر صبح سے آئے, کچھ بھی سیل نہیں ہوئی ایسڈا والوں کی, اس کی بلا سے اس کو تو پیسے مل جانے, مالک کو نقصان ہوگا, امپلائیز کو نقصان نہیں ہوتا. تو وہ کہتا ہے 100 آتے ہو یا 10 آتے ہو, بلکہ وہ کہے گا تھوڑے آئے, تھوڑا گن ڈالو, مجھے تھوڑا کام کرنا پڑے. ہاں لانگ رن پہ ایسا نہ ہو کہ اسٹوری بند ہو جائے تو میری جاب چلی جائے, یہ خطرہ ہوتا ہے کہ میں دعوت دے رہا ہوں, میں کوشش اس شہر میں کر رہا ہوں, میں اس جگہ پہ کلاس کرنا چاہ رہی ہوں, لوگ نہیں آ رہے, کہیں ایسا نہ ہو کہ یہ کلاس بند نہ ہو جائے. اتنے بھی تو نہیں آ رہے, اگر اتنے آ جائیں, کل ایک نہ آیا, یہ غم تو ٹھیک ہے, لیکن تھوڑے یا زیادہ کا کوئی کمپلیکس دل میں نہیں آنا چاہیے. اب آپ دیکھیے کہ یہ کس کی باتیں ہیں؟ اللہ کے نبی کی باتیں ہیں. حضرت نوح علیہ السلام کی ان ساری باتوں کے اندر اگر ہم دیکھیں تو ہمیں ایک تصویر دکھتی ہے, وہ نوٹ کر لیجئے. سب سے پہلی چیز جو حضرت نوح کی زندگی میں غور کرنے سے ہمیں مل رہی ہے وہ کیا ہے, کہ سچے مومن جو مشکلات کو برداشت کرتے ہیں دین کے لیے, ان کے اندر ایمان اتنا مضبوط ہو جاتا ہے کہ باخر کی مخالفتوں سے گھبراتے نہیں ہیں, پھر اللہ پہ توکل کرتے ہیں, پورے اعتماد کے ساتھ اپنے کام کو کرتے ہیں. آپ کسی امپلائی سے کہیں ادھر آپ چینی بیچتے ہیں, وہ کہتے ہیں پتہ نہیں, لیٹ سی, آئی ڈونٹ نو, مجھے نہیں پتا کیسا لگے گا. اگر یس وی ہیو دس, گو ٹو دس دس دس, اس آئل پہ تو تمہیں ملے گی. اعتماد ہوتا ہے سچے دائی دین میں, نرم زبان لیکن بات منوانا, یعنی سافٹ بٹ فارم. پھر دین کو نہیں بدلنا, بات پوری پہنچانی ہے, لوگوں کی تعداد سے متاثر نہیں ہونا. آپ دیکھیں نا کہ ایسا بندہ اندر سے ایمان کی بھٹی میں سلگ رہا ہوتا ہے, उसको अंदर से हर वक्त अल्लाह की बात करके ईमान मिल रहा होता है। जैसे लोहे को आप जितना पकाएं उतना तपता है, उतना फुलाद बनता जाता है ना, तो मोमिन अल्लाह की बात को कर करके अंदर से लोहा बना होता है, जिसको कहते हैं लोहा लाट हो जाता है। बाहर की मुखालफतें उसको फ़ायदा नहीं देती। अगर आप एक हल्का सा तकाबुल भी कर लेना मोमिन का और मुनाफिक का, तो दोनों का फ़र्क समझ आ जाएगा। मुनाफिक को लोगों से एनर्जी मिलती है, लोगों की तारीफों से खुश तो भाग भाग के काम करेगा, अप्रिसिएशन तो खुश, दिस एंड दैट, जो भी फ़ायदे हैं। मोमिन को अल्लाह की तरफ से, अल्लाह की बात से एनर्जी मिलती है, इसलिए जब भी बात करें दीन की पूरे यकीन के साथ करें। इतना इखलास, इतनी बेहतर स्ट्रेटेजी, लेकिन हुआ क्या? आयत 73, फकज़्ज़बूहू, तो फिर भी उन्होंने उसको झुठला दिया। फिर भी कब? इतने इखलास के बावजूद, इतने बेलॉस होने के बावजूद, इतने बेगरस होने के बावजूद, इतने बेन्यास होने के बावजूद, इतनी कोशिशें करने के बावजूद, फकज़्ज़बूहू, क्या पता चला कि लोग झुठला देते हैं। फनजयनाहू, हुआ क्या? वो झुटलाते हैं तो झुटलाते रहे, हमने उसको निजात दे दी। वह मम्माहू, और जो उसके साथ थे, कहाँ कैसे? फिलफुल की कश्ती में। वजअलनाहुम खलाइफा, और हमने इनको बना दिया जानशीन। अब ये आने वाले दौर में लीडर्स बन गए, खलीफा बन गए। किसके? कौमे हूद के, कौमे नूह के, बाकी लोगों से कौमे हूद बनी थी, फिर उससे कौमे समूद बनी थी। तो अल्लाह कहते हैं झुठलाने वालों को क्या किया? वअग़रकनल्लज़ीना कज़्ज़बू बिआयातिना, और हमने गर्क कर दिया इनको और जिन लोगों ने हमारी आयतों की तकज़ीब की थी। फ़ंज़ुर कैफ़ काना आक़िबतुल मुनज़रीन, तो देखो कैसा अंजाम हुआ इन लोगों का जिनको खबरदार कर दिया गया था। ये है अल्लाह की पकड़। पकड़ कभी भी सीधे सादे लोगों पे नहीं आती। भोले भाले लोगों को अल्लाह ने कभी नहीं पकड़ा, उनके साथ अल्लाह का मामला बड़ा नरमी का होगा। पकड़ आती तब है जब हुज्जत तमाम हो जाए, जब लोगों को अल्लाह ताला की बात पहुंच जाए, फिर उसको इग्नोर करें, फिर बड़ी सख्त पकड़ है। बहुत डरते हुए अपने लिए कहूंगी कि अब मेरे तक अल्लाह की बात पहुंच गई है, हक के, सच के, खुदा न खास्ता अगर आप, मैं इसको छोड़ूंगी तो मेरी पकड़ बड़ी सख्त है। अब तो फिर दुनिया में भी इंसान जिए, वो कहता है कि ला यमूतु फीहा वला यहया, ना जीता है ना मरता है। लेकिन एक बंदा अभी गुनाहों की जिंदगी गुसर कर रहा है, उसके लिए अभी कुछ साल की मोहलत है, उसको नहीं पकड़ेगा अल्लाह। तो अल्लाह ताला से दुआ है कि हमें जब मैसेज पहुंच जाए तो फिर हम उसको पा लें। वो तो गई कौम, उसके बाद क्या हुआ? आखिरी आयत लहसन की, सुम्मा बअसना मिन बादिही रुसुलन इला कौमिहिम, फिर हमने भेजा इनके बाद बहुत से रसूलों को उनकी, यानी अपनी अपनी कौमों की तरफ। फिर क्या हुआ? फजाउहुम बिल बैजिनात, तो वो सब के सब आए उनके पास रोशन दलीलें लेकर। सेम स्ट्रेटेजी, सेम प्लान, सेम एडमिनिस्ट्रेशन। हर नबी का तरीक़ाकार, हर नबी का मनहज, मेथडोलॉजी, कैरेक्टर बिल्डिंग सेम थी, क्योंकि काम एक था, एक ही ज़ात के लिए कर रहे थे, मुख्तलिफ इलाकों में थे। इसको कहते हैं असल फ्रेंचाइजेशन। कोई नबी अरब में आया कि अजब में भेजा गया, अमीर कौम के पास आया तो गरीब पे आया, उसकी मेन मेथडोलॉजी सेम थी। और हैरत की बात है कि कौमों का भी मिजाज सेम ही था, कि फमा कानुलयूमिनु बिमा कज़्ज़बू बिही मिन क़ब्ल, लेकिन वो सारी रोशन दलीलें देख लेने के बावजूद भी ईमान लाने वाले न बने। कज़ालिक नतबअ अला क़ुलूबिल मोतदीन, क्यों ईमान न लाए? क्योंकि कज़्ज़बू बिही मिन क़ब्ल, जिसका पहले इनकार कर चुके थे। इसी तरह मोहर कर दिया करते हैं हद से तजावुज करने वालों के दिलों पर। ये वही इंजाम है जो अल्लाह ने पीछे दो तीन बार आपको बताया। आठवें पारे की भी आखिरी आयतों में यही बात थी कि जब एक बंदा हिदायत से मुंह फेरता है तो अल्लाह फिर उसको आने ही नहीं देता। क्यों? बिमा कज़्ज़बू बिही मिन कबल। हमारी जुबान में इसको क्या कहते हैं मुहावरे में, कि जब एक बार ना हो गई तो फिर हाँ ना हो सकी। कभी कभी होता है ना, आप देखिए कि आपका बच्चा है ना, मूड खराब है किसी बात पे, आप कहती है खाना खाओ, कहता मैं नहीं खा रहा, उससे मैं, आप कहते जाओ चले जाओ फिर मैं भी नहीं दूंगी। अब जो ही कमरे में गया थोड़ी देर बाद, जरा गुस्सा ठंडा हुआ तो पेट गर्म हुआ, अब भूख लगी, अब लगी भी भूख, दिल चाह रहा है जाऊं नीचे खा लूं, गुस्सा भी खत्म, बहन से लड़ाई, भाई से लड़ाई, बाप का गुस्सा, सब खत्म। लेकिन क्यों नहीं आते भले आपको पता? बीमा कस्सब भी मिन कबल, पहले चुके हैं। अब इंतजार किसका करते हैं आपको पता? सब सो जाए, चुपके चुपके दबे पाँव उतरेंगे और कुछ लेके आ जाएंगे ऊपर। ऐसे ही होता है रियली। ये सिर्फ आपके मेरे घर की कहानी नहीं है, ये इंसानों की हिदायत के साथ आंख मिचोली है। साफ पता होता है कि ये अब हिदायत है, लेकिन झिझक, शर्म, और जिसने इस पे ओवरकम पा लिया वो कामयाब हो गया। कितने लोग हैं जो हिदायत के रास्ते से जरा सा हटते हैं, किसी मुश्किल में, मजबूरियों में आना भी चाहते हैं, लेकिन ये पाबंदी उनके हाथ पकड़ लेती है कि अब वो क्या करें, लोग मजाक करेंगे। मैंने आपको पिछले हफ्तों में सुनाया था ना, एक दर्स में 5-6 सिस्टर्स मिली थी, आप ही लोगों में कुछ होंगे उसमें, तो उन्होंने लिटरली मुझे कहा कि हमारा अब दिल करता लेकिन हमें शर्म आती, कितने दिन बाद जाएंगे तो साथी हंसेंगे। तो मैंने उनको यकीन दिलाया कि ये नहीं हंसेंगे, ये 10-12 पढ़ चुके हैं, इनके हंसने के दिन अब वो नहीं रही है। इतने ना समझ नहीं है कि किसी को हिदायत की तरफ आते देखकर उसका मजाक उड़ाएं। तो याद रखिए, किसी की ना को हाँ में बदलना बहुत मुश्किल है, इल्ला ये कि अल्लाह उसका हाथ थाम ले। और काब बिन मालिक और हलाल बिन उमैया और मरारा बिन रबी की कहानियां सुन चुके हैं, अबू लुबाबा के 10 साथियों की कहानियां, तो ये अल्लाह की बड़ी रहमत होती है कि कोई बंदा हिदायत की पटरी से उतर के दोबारा आ जाए, और अगर आ जाए तो अल्लाह ताला ने गाड़ी तो वही दी। आप सोचिए ना, अगर एक ही ट्रेन है यहाँ से जा रही है बर्मिंगम, कोई उतर भी गया बीच में, अगर इधर से कहीं 2 स्टेशन छोड़, किसी तरह कोशिश करके उससे अगले स्टेशन पे बैठ जाए, गाड़ी तो एक ही वक्त में पहुंचनी थी ना, तो सफर सबका साथ ही खत्म होता है। गो के बीच में कुछ ना कुछ 19-20 हो जाती है। तो हम अल्लाह ताला से ये दुआ करते हैं कि ये सारी बातें हमारे दिल पर लिखी जाएं और हम इनसे अपने लिए अमल की बात ले सकें।
قالوا اتخذ الله ولدا سبحانه هو الغني له ما في السماوات وما في الأرض إن عندكم من سلطان بهذا أتقولون على الله ما لا تعلمون قل إن الذين يفترون على الله الكذب لا يفلحون متاع في الدنيا ثم إلينا مرجعهم ثم نذيقهم العذاب الشديد ثم نذيقهم العذاب الشديد بما كانوا يكفرون واتل عليهم نبأ نوح إذ قال لقومه يا قوم إن كان كبر عليكم مقامي وتذكيري بآيات الله فعلى الله توكلت فأجمعوا أمركم وشركاءكم ثم لا يكن أمركم عليكم غمة ثم قضوا إلي ولا تنظرون فإن توليتم فما سألتكم من أجر إن أجري إلا على الله وأمرت أن أكون من المسلمين فكذبوه فنجيناه ومن معه في الفلك وجعلناهم خلائف وأغرقنا الذين كذبوا بآياتنا فانظر كيف كان عاقبة المنذرين ثم بعثنا من بعده رسلا إلى قومهم فجاءوهم بالبينات فما كانوا ليؤمنوا بما كذبوا به من قبل كذلك نطبع على قلوب المعتدين